بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إلا تنصروه فقد نصره الله إذ أخرجه الذين كفروا ثاني اثنين إذ هما في الغار إذ يقول لصاحبه لا تحزن إن الله معنا. فأنزل الله سكينته عليه وأيده بجنود لم تروها وجعل كلمة الذين كفروا السفلى وكلمة الله هي العليا والله عزيز حكيم. اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم اور حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ، تین دن تین رات تک غار ثور میں چھپے ہوئے رہے. جب اطمینان ہو گیا کہ مکہ کے کافر لوگ تلاش کر کے تھک گئے ہیں اور وہ اب غار ثور کی طرف آتے نہیں ہیں، تو نبی کریم صلی اللہ علیہ وسلم وہاں سے روانہ ہوئے. یہ ربیع الاول کے مہینے کی پہلی تاریخ تھی اور پیر منڈے سوموار کا دن تھا جب مکہ المکرمہ سے روانگی ہوئی. تو نبی کریم صلی اللہ علیہ وسلم سوموار کے دن مکۃ المکرمہ سے روانہ ہوئے، غار ثور سے روانہ ہوئے. عبداللہ ابن اریقیت اور عامر ابن فہیرہ یہ دونوں بھی ساتھ میں تھے. ایک راستہ بتانے کے لیے اور ایک کو خدمت کرنے کے واسطے. عامر کو اس لیے لیا تھا تاکہ راستے کے اندر خدمت کا کام کرے، اور عبداللہ تا وہ راستہ بتانے کے لیے ساتھ میں لیا تھا. دو اونٹنی لے کر کے عبداللہ ایک جگہ کے اوپر آ گئے اور وہاں سے نبی کریم صلی اللہ علیہ وسلم حضرت ابوبکر صدیق، عامر اور عبداللہ چار آدمی کی جماعت مدینہ جانے کے لیے روانہ ہوئی. اونٹنی کا نام کیا تھا تو زیادہ تر فیمس یہ ہے کہ اونٹنی کا نام قصوہ تھا. بہت سے لوگ اپنی گاڑی کے اوپر بھی لکھتے ہیں قصوہ. یہ نبی کریم صلی اللہ علیہ وسلم کی مبارک اونٹنی کا نام تھا. دوسرا نام بھی ملتا ہے الجدعا، یہ بھی نبی کریم صلی اللہ علیہ وسلم کی اونٹنی کا نام ہے. ایک تیسرا نام بھی ملتا ہے العضباء. یہ تین نام ملتے ہیں نبی کریم صلی اللہ علیہ وسلم کی اونٹنی کا. حدیث میں، قرآن میں ایک اونٹنی کا اللہ تعالیٰ نے بھی ذکر فرمایا ہے، وَآتَيْنَا ثَمُودَ النَّاقَةَ مُبْصِرَةً. حضرت صالح علیہ الصلوۃ والسلام کی ایک اونٹنی تھی اور وہ اونٹنی معجزہ تھی. اور حدیث میں آتا ہے کہ قیامت کے دن حضرت صالح علیہ السلام کی اونٹنی کو زندہ کیا جائے گا اور حضرت صالح علیہ السلام قیامت کے دن اس اونٹنی کے اوپر سوار ہوں گے. تو نبی کریم صلی اللہ علیہ وسلم مدینہ جانے کے لیے روانہ ہوئے اور دوسرا راستہ لیا، یعنی جو عام راستہ تھا اس زمانے میں مکہ سے مدینہ کا، اس راستے کو چھوڑ کر کے دوسرا راستہ لیا. چونکہ مکہ کے کافر لوگ عام راستے کے اوپر تلاش کرنے آئیں گے، ڈھونڈنے آئیں گے، پکڑنے آئیں گے، اسی لیے سمندر کوسٹل ہائی وے لیا، سمندر کے کنارے کا راستہ لے کر کے مدینہ کی طرف روانہ ہوئے. حفاظت کے لیے پوری پلاننگ کر لی اور پھر اللہ پر بھروسہ کر کے روانہ ہو گئے. ایک تو انجانا راستہ لیا تاکہ کوئی دشمن ادھر آ نہ سکے، دوسرا یہ کہ کسی کو پتہ نہیں چلنے دیا. معلوم ہوا کہ انسان اپنی حفاظت کے لیے پوری تدبیر کرے، پوری پلاننگ کرے، اس کے بعد اللہ تعالیٰ کی ذات کے اوپر بھروسہ کرے. راستے میں اس زمانے میں کتنی سخت گرمی کا موسم ہوتا تھا اور عرب کے اندر جو جنگل ہوتے ہیں اس میں کوئی جھاڑ بھی نہیں ہوتے کہ وہاں سایہ لینے کے لیے بیٹھے، دور دور تک کوئی سائے کی جگہ آتی نہیں ہے، ایسے عرب کے جنگل ہوتے ہیں. حضرت نبی کریم صلی اللہ علیہ وسلم، حضرت ابوبکر صدیق ساری تکلیف کو برداشت کر کے اللہ کے حکم سے مدینہ کی طرف روانہ ہوئے. مکہ کے کافر لوگ چاروں طرف ڈھونڈ رہے تھے، تلاش کر رہے تھے. اب ان کو یقین ہو گیا کہ یہ لوگ مدینہ ہی جائیں گے، اسی لیے مدینہ کے راستے کے اوپر کافر لوگ ڈھونڈنے کے لیے نکلے. چونکہ وہ چاہتے نہیں تھے کہ نبی کریم صلی اللہ علیہ وسلم صحیح سلامت مدینہ چلے جاوے، وہ تو چاہتے تھے کہ حضور کو پکڑ کے لے آوے، قتل کر ڈالے اور ان کو چین کی زندگی جینے نہ دے دے. اب مدینہ کے راستے کی طرف وہ چل کر کے نکلے، ڈھونڈنے کے لیے نکلے. लेकिन इन लोगों ने तो दूसरा रास्ता ले लिया था। उस मर्तबा में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कंटिन्यू लगातार चलते ही रहे, पूरी रात भी चले, दूसरे दिन दोपहर तक भी चलते रहे, मुसलसल चलते रहे, सारी थकन, लेकिन थकन के बावजूद इन्होंने चलने को बाकी रखा। वो यूं चाहते थे कि मक्का से बहुत दूर निकल जावे ताकि काफिर लोग पीछा न कर सके और पकड़ न सके। जब चलते चलते काफी दूर तक निकल गए, रात भर चलना, दोपहर तक चलना, तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला उन्होंने सोचा कि अब थोड़ी देर आराम करना चाहिए। लेकिन यहाँ जंगल में कहाँ आराम करें, कोई साया नजर आवे, कोई छांव नजर आवे, तो एक जगह के ऊपर एक बहुत बड़ी चट्टान नजर आई, बड़ा पत्थर नजर आया, तो वहां चट्टान के पास थोड़ी देर के लिए रुक गए। अबू बकर सिद्दीक ने कहा, हुजूर अभी आप ऊंटनी पर बैठो, मैं नीचे उतरता हूँ, पहले सफाई करूँगा। नीचे उतर करके हजरत अबू बकर सिद्दीक ने जल्दी जल्दी वो जगह साफ की, चट्टान साफ की, और एक चटाई लेकर के गए थे, वो चटाई बिछा दी, और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहा, हुजूर अब आप नीचे तशरीफ लाइए। हुजूर ने उठनी बिठाई और हुजूर वहाँ लेट गए। थोड़ी देर में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को आँख लग गई और मीठी नींद आ गई। ऐसे भी दोपहर के वक्त में थोड़ी देर आराम कर लेना चाहिए, जिसको अरबी में कैलूला कहते हैं। और ये दोपहर में आराम करना, कैलूला करना, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत है। हम कितने भी बिजी हो, कितना भी काम हो, लेकिन दोपहर में आधा घंटा ये आराम कर लेना चाहिए सुन्नत की नीयत से। और इस जमाने के अंदर मैंने एक न्यूज़पेपर में अमेरिका के एक बहुत बड़े हार्ट स्पेशलिस्ट का आर्टिकल पढ़ा था कि जो आदमी दोपहर में सोने की आदत बनाता है उसको हार्ट अटैक के चांसेस कम से कम हो जाते हैं, उसको हार्ट अटैक नहीं होता, हार्ट की बीमारी नहीं होती। तो हम तो नबी की सुन्नत की नियत से दोपहर में आराम कर ले और उस पर सवाब भी मिलेगा और इंशाल्लाह हार्ट भी हमारा अच्छा चलेगा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सो गए। इतने में हजरत अबू बकर सिद्दीक ने देखा कि एक आदमी बहुत सारी बकरियां लेकर के आ रहा है और वो आदमी भी बेचारा थक गया है, उसको भी साये की जरूरत है, उसको भी आराम करना है, और जंगल में वही एक चट्टान आराम की जगह थी, तो वो भी वहां पर आया। अबू बकर सिद्दीक ने उसको पूछा कि तू किसका गुलाम है, किसकी बकरी चराता है? तो उसने कुरैश काफिर के एक आदमी का नाम लिया। हजरत अबू बकर सिद्दीक उसको जानते थे। हजरत अबू बकर सिद्दीक ने कहा कि ठीक है, तुम भी यहां रुको, तुम भी यहां आराम करो। फिर पूछा कि तुम बकरी का दूध निकाल करके हमको दे सकते हो? उस जमाने में इस तरह कीमत लेकर के बकरी का दूध लोग ताज़ा ताज़ा निकाल कर बेचते थे और फ्री में भी देते थे, ये आम माहौल था। तो उसने कहा कि मैं बकरी का दूध निकाल के आपको दूंगा। हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला उन्होंने कहा, एक अच्छी बकरी जरा निकालो। अच्छी बकरी निकाली तो उसके आंचड़ के पास, थन के पास जो मिट्टी लगी हुई थी, अबू बकर सिद्दीक रजी अल्लाह ताला उन्होंने पहले साफ कराई, बहुत अच्छी तरह साफ कराया। پھر کہا کہ تیرے ہاتھ بھی صاف کر لے اور اچھی طرح صفائی کر کے پھر دودھ نکالو. اس سے معلوم ہوا کہ صفائی کا ہمیں خیال رکھنا چاہیے. حضرت ابوبکر صدیق کو بھوک لگی تھی, لیکن ایسی بھوک کے حالت میں بھی پہلے بکری کو صاف کرایا, پھر اس غلام کے ہاتھ کو صاف کرایا اور پھر دودھ نکلوایا. اب جنگل میں چلنے کی وجہ سے برتن جو تھا جس میں دودھ نکالا وہ بھی گرم گرم ہو گیا تھا, تو ایک مشکیزے میں سے پانی نکال کر کے تھوڑا سا پانی برتن میں ڈالا تاکہ وہ برتن ٹھنڈا ہو جاوے, اور پھر اس برتن کے اندر بکری کا دودھ ڈالا. اور جب بکری کا دودھ تیار ہو گیا تو حضرت نبی کریم صلی اللہ علیہ وسلم کے سامنے کیا. نبی کریم صلی اللہ علیہ وسلم تو میٹھی نیند میں تھے, ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بھوکے بھوکے بیٹھے رہے کہ جب حضور نیند سے اٹھیں گے تب جا کر کے میں حضور کو دودھ پلاؤں گا. یہ ہیں بڑوں کا ادب کہ بھئی کوئی بڑا آرام کر رہا ہو یا کسی کام میں ہو تو اس وقت تو ان کو ڈسٹرب نہیں کرنا چاہیے. اور دوسری بات یہ بھی معلوم ہوئی کہ دودھ کے اندر پانی ملا کر کے پینا سنت ہے, بیچنا نہیں, وہ تو دھوکا ہے. ملا کے پینا سنت ہے. شمائل ترمذی کے اندر بھی روایت موجود ہے کہ نبی کریم صلی اللہ علیہ وسلم دودھ میں پانی ملا کر کے پیتے تھے. تو یہاں بھی دودھ کے اندر پانی, اصل تو پانی ڈالا برتن کو ٹھنڈا کرنے کے لیے اور پھر اندر دودھ بھی ڈالا اور ملا کر کے اس جب نبی کریم صلی اللہ علیہ وسلم جاگ گئے تو آپ صلی اللہ علیہ وسلم کو دودھ پلایا. حضور نے دودھ پیا. ابو بکر صدیق کہتے ہیں کہ مجھے بہت خوشی ہوئی کہ نبی کریم صلی اللہ علیہ وسلم نے پیٹ بھر کر کے دودھ پیا. دودھ یہ بہت اچھی چیز ہے, کھانے کی جگہ پر ہے, اس کو استعمال کرنا چاہیے. ہم لوگ چائے کے اتنے عادی بن گئے ہیں کہ دودھ کو بالکل چھوڑ رکھا ہے. یہ طریقہ صحیح نہیں ہے. دودھ پینے کی عادت بنانی چاہیے. نبی کریم صلی اللہ علیہ وسلم, صحابہ کرام بہت پابندی کے ساتھ دودھ پیا کرتے تھے. اور دودھ پینے کے بعد حدیث میں دعا بھی آئی ہے, اللہم بارک لنا فیہ وزدنا منہ. یہ اسپیشل دودھ کی دعا ہے کہ بسم اللہ پڑھ کے دودھ پئیں گے اور دودھ پینے کے بعد یہ دعا پڑھیں گے, اے اللہ ہمیں دودھ میں برکت عطا فرماؤ. اللہم بارک لنا فیہ وزدنا منہ, اور ہمیں دودھ زیادہ دیتے ہی رہنا تاکہ ہم پیتے ہی رہے. یہ دعا خود نبی کریم صلی اللہ علیہ وسلم پڑھتے تھے. اس کے بعد حضرت ابوبکر صدیق نے کہا کہ آرام بھی ہو گیا, دودھ بھی پی لیا, اب چلو مدینہ کی طرف. تو پھر چلنا شروع کیا. اس زمانے میں مکہ سے مدینہ میں پورے 8 دن لگتے تھے, اتنا لمبا سفر ہوتا تھا. اور اب تو الحمدللہ 2.5 گھنٹے لگتے ہیں. اتنی سپر پاور ٹرین وہاں اب شروع ہو گئی ہے کہ ظہر پڑھ کے بیٹھو, عصر مدینہ جا کے پڑھو, عصر مدینہ میں پڑھو, عشاء کے اندر مکہ آ جاؤ, ظہر مکہ پڑھو, عصر مدینہ پڑھو. صرف 2.5 گھنٹے, وہ بھی 2 گھنٹے 20 منٹ میں ٹرین پہنچ جاتی ہے. اب یہ زمانہ آ گیا. اور اس زمانے کے اندر 8 دن لگتے تھے, اندازہ لگاؤ کتنی مشکلات تھی. اور آج اللہ تعالیٰ نے ہمارے لیے کتنی آسانیاں فرما دی. جب آگے چلنے لگے تو قریشی کافر تلاش کرنے میں تو لگے ہوئے ہی تھے. ان میں سے بہت سے لوگ انعام کی لالچ میں کہ 100 اونٹ ملیں گے, اس لیے نبی کریم صلی اللہ علیہ وسلم کو ڈھونڈنے نکلے تھے. کئی دن ہو گئے, سب تھکا کر کے بیٹھ گئے. مکہ کا ایک بڑا لیڈر قسم کا آدمی تھا, سراقہ ابن مالک، یہ اپنے خاندان کا بڑا آدمی تھا، گاؤں کے رہنے والے لوگوں کا لیڈر سمجھا جاتا تھا. یہ بھی 100 اونٹ کی انعام کی لالچ میں بہت ڈھونڈنے نکلا، بہت دوڑا یہاں وہاں وہاں، لیکن کہیں حضور ملے نہیں. یہ بھی مکہ آ کر بیٹھ گیا چپ چاپ. ایک دن سراقہ ایک مجلس میں، ایک دوستوں کی میٹنگ میں بیٹھا ہوا تھا. اتنے میں کسی نے آ کر کے کہا، سراقہ ابھی سمندر کے کنارے کے اوپر کچھ لوگ اونٹنی کے اوپر بیٹھ کر کے جا رہے تھے، ایسا میں نے دیکھا ہے. ہو سکتا ہے کہ یہ محمد صلی اللہ علیہ وسلم ہو، ابو بکر صدیق ہو. تو سراقہ یہ سن کر کے منہ میں پانی آ گیا کہ چلو میں چپکے سے دوڑوں، پکڑوں اور 100 اونٹ کا انعام لے کر کے جیت جاؤں. اس لیے اس نے کسی کو کچھ نہیں کہا، چپ چاپ دوستوں کی مجلس سے کھڑا ہوا اور گھر جا کر کے اپنی باندی کو کہا کہ میرا اونٹ جو پہاڑ کے پیچھے ہیں، جاؤ میرا گھوڑا، اونٹنی گھوڑا، میرا گھوڑا جلدی سے لے کر کے آؤ. چونکہ گھوڑا بہت اسپیڈ سے چلتا ہے اور اونٹ کم اسپیڈ سے چلتا ہے، تو کہا میرا گھوڑا لے کر کے آؤ. جلدی سے وہ گھر میں گیا اور بھالا لیا، نیزہ، اور بھالا لے کر کے اس کو چھپا لیا اور جلدی سے کھانے پینے کا سامان تیار کیا اور اپنے گھوڑے کے اوپر بیٹھ کر کے بہت تیز سمندر کے کنارے والے راستے کی طرف سراقہ دوڑا. اور اسی لالچ میں دوڑا کہ 100 اونٹ کا مجھے انعام مل جائے گا، اللہ کے نبی کا دعویٰ کرنے والے محمد کو ہم قتل کر دیں گے اور اسلام کو مٹا دیں گے. اس لالچ کے اندر وہ دوڑا اور اس نے کسی کو کچھ نہیں کہا، وہ اکیلا 100 اونٹ کا انعام لینا چاہتا تھا اور اپنا نام ہو جاوے وہ بھی چاہتا تھا، کہ انعام بھی مل جاوے نے میرا نام بھی ہو جاوے. اسی لیے چپ چاپ جو ہے وہ تیز گھوڑا لے کر کے دوڑا. چونکہ نبی کریم صلی اللہ علیہ وسلم حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اونٹ پہ جا رہے تھے اور یہ گھوڑا لے کے دوڑا، اور گھوڑے کی اسپیڈ زیادہ ہوتی ہے، بہت تیز 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 وہ دوڑتا رہا، یہاں تک کہ سمندر کے کنارے والے راستے پر وہ پہنچ گیا اور اس نے دور سے دیکھا، ہاں یہ 4 آدمی کی جماعت جا رہی ہے. نبی کریم صلی اللہ علیہ وسلم ہے، ابو بکر صدیق ہے، عبداللہ ہے، عامر ہے، دیکھ لیا اس نے. اب وہ اپنا گھوڑا دوڑا رہا ہے تیز، حضور بھی چل رہے ہیں. جب وہ دور تھا، اللہ تعالیٰ کی شان کہ دوڑتے دوڑتے اس کا گھوڑا سلپ کھا گیا، اور ایسا سلپ کھا گیا کہ یہ سراقہ اوپر سے نیچے گرا دھڑام سے. اور پھر اس نے جلدی جلدی کھڑا ہو گیا، اپنے گھوڑے کو ڈانٹنے لگا، گالیاں دینے لگا کہ تُو کیوں پھسل گیا، مجھے نیچے گر جانا پڑا. اور پھر جلدی سے گھوڑے کو سنبھال کر کے، ہمت کر کے، ذرا ٹھیک ٹھاک کر کے پھر بیٹھ گیا، اور بیٹھ کر کے پھر گھوڑے کو دوڑانے لگا. چونکہ کھلا میدان مائلوں تک نظر آوے ایسا، تو دور سے حضور کو دیکھ رہا ہے، پھر گھوڑے کو دوڑانے لگا. دوڑا کر کے جب وہ آگے چلنے لگا، اللہ تعالیٰ کی شان کہ ایک جگہ کے اوپر جا کر کے زمین پھٹ گئی اور سراقہ کا گھوڑا زمین کے اندر دھس گیا، اس کے چاروں پیر زمین کے اندر دھس گئے اور سراقہ پھر نیچے گر گیا. اب اس نے پھر نیچے گرا تھا تو اوپر کھڑے ہو کر ہمت سے اٹھا اور اپنے گھوڑے کو باہر نکالنے کی کوشش کی. گھوڑا باہر نکلا تو عجیب چیز یہ نظر آئی کہ جہاں زمین پھٹی تھی اور جہاں سے گھوڑا باہر نکلا، وہاں اندر سے آگ کا دھواں نکلا. یہ دوسرا معجزہ اس نے دیکھا. پہلے گھوڑا پھسل گیا، پھر بھی وہ دوڑا، फिर जमीन फट गई, फिर भी वो दौड़ने लगा। जब आदमी के दिमाग के ऊपर शैतानियत सवार होती है और गलत इनाम की लालच होती है, गलत नाम की लालच होती है, तो आदमी उस वक्त अंधा और पागल बन जाता है। दुनिया में भी हम लोग देखते हैं कि बाज मर्तबा इंसान को दौलत कमाने का ऐसा पागलपना सवार होता है कि अपनी हेल्थ को नहीं देखता, तंदुरुस्ती को नहीं देखता, खाने पीने को नहीं देखता, और आखिर में दौलत भी कुछ हासिल नहीं होती है। तो ऐसा पागलपना उसके ऊपर सवार था। फिर वो दौड़ा अपने घोड़े को लेकर के, यहां तक के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के करीब पहुंच गया, बिल्कुल नजदीक। हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हो पीछे मुड़ मुड़ करके पूरा मंजर देख रहे थे कि वो एक मर्तबा करीब आया, गिर गया, फिर घोड़ा जमीन में गया, फिर निकाला, फिर दौड़ा, सब देख रहे थे। जब बिल्कुल नजदीक आ गया तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हो को बहुत बेचैनी हुई, बहुत परेशानी हुई, और वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहने लगा, हुजूर वो आ गया सुराका, हमको पकड़ने के लिए आया, बिल्कुल नजदीक आ गया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बहुत इत्मीनान से चल रहे थे, अल्लाह पर पूरा यकीन था कि अल्लाह हमको सही सलामत मदीना पहुंचा देंगे। जब सुराका घोड़ा लेके करीब आया तो उसने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कुरान पढ़ते हुए सुना। हुजूर सफर में ऊंटनी पर बैठ करके कुरान मजीद की तिलावत कर रहे थे, उसने हुजूर की तिलावत भी सुनी। मालूम हुआ कि हमें भी सफर में कुरान की तिलावत, जिक्र, नमाज की पाबंदी, ये सब काम करना चाहिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, ऊंटनी भी चल रही है, कुरान की तिलावत भी चल रही है, और सुराका को देखते भी नहीं है, पूरा अल्लाह पर भरोसा। और हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हो बार बार पीछे देख रहे हैं, वो आ गया, सुराका आ गया। जब बिल्कुल वो करीब में आ गया और डर लगा कि अभी वो भाला मारेगा, तो हजरत अबू बकर सिद्दीक ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहा, हुजूर अब तो ये बिल्कुल पीछे आ गया। तब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बिल्कुल इत्मीनान से कहा, ला तहजन इन्नल्लाहा मअना, अबू बकर टेंशन मत लो, अल्लाह की मदद हमारे साथ है, भले ये दुश्मन कितना करीब आ गया। हजरत अबू बकर सिद्दीक को बहुत फिक्र, ये जालिम अभी आकर के नेजा मार देवे। अबू बकर सिद्दीक रो पड़े, रोने लगे। जब रोने लगे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हाथ ऊंचा किया और एक जबरदस्त दुआ पढ़ी। ये दुआ याद कर लो, तुमको भी किसी दुश्मन का डर लगे तो उस दुश्मन की नीयत से ये दुआ पढ़ो, अल्लाह ताला उस दुश्मन को इंशाल्लाह दूर कर देंगे और उसके शर से अल्लाह ताला हिफाजत करेंगे। हुजूर ने दुआ पढ़ी, اللهم اكفناه بما شئت اللهم اكفناه بما شئت, اے اللہ جس طرح آپ چاہو ہمارے لیے کافی ہو جاؤ اور دشمن کو دور کر دو۔ اگر دشمن دو سے زیادہ ہو تو یوں پڑھو, اللهم اكفناهم بما شئت, اور ایک دشمن ہو تو اللهم اكفناه بما شئت, अल्लाह आप जिस तरह चाहो हमारी किफायत करो और दुश्मन को दफा कर दो। ये दुआ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हाथ उठा करके पढ़ी, फौरन हुजूर की वो दुआ कबूल हो गई। और तीसरी मरतबा सुराका का मामला हुआ कि वो जमीन फटी, हुजूर के बिल्कुल करीब में जमीन फट गई और पूरा अंदर सुराका जाने लगा, उसका घोड़ा जमीन में जाने लगा, वो भी अंदर जाने लगा अल्लाह की कुदरत से। अब उसने चिल्ला चिल्ला करके माफी मांगी, ए मोहम्मद मुझे माफ कर दो, ये जो जमीन फटी है, मेरा घोड़ा जमीन में जा रहा है, ये आपकी दुआ की वजह से है, आप मुझे माफ कर दो, मैं माफी मांगता हूं। मैंने जो आपको तकलीफ पहुंचाई अल्लाह मुझे माफ कर दो। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको माफ कर दिया। ये थे हुजूर की रहमत कि जो जालिम पकड़ने आया, एक मरतबा नीचे गिरा फिर भी नहीं सुधरा, दूसरी मरतबा घोड़ा जमीन में चला गया फिर भी नहीं सुधरा, तीसरी मरतबा उसको तंबीह हुई, उसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने माफ कर दिया। ऐसे कट्टर जान के दुश्मन को माफ करना ये अल्लाह के नबी की मुबारक और पाकीजा सुन्नत है। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको माफ कर दिया, वो कहने लगा कि हुजूर मेरे पास जो खाना है जो सामान है सब आपको हदिया देता हूं। हुजूर ने कहा हमको ऐसे हदिये नहीं चाहिए, तेरा सामान तेरे पास रहने दे। हुजूर मुझे माफी चाहिए। हुजूर ने माफ किया तो घोड़ा फिर सही सलामत ऊपर आ गया, वो भी ठीक ठाक हो गया। उसने कहा हुजूर मेरे लिए माफी और अमन सेफ्टी मुझे लिख करके दो कि आइंदा कोई मुझे हाथ न लगावे। उसने जल्दी से चमड़े का टुकड़ा दिया, उस जमाने में कागज बहुत कम थे, तो चमड़े के टुकड़े पर हुजूर ने लिखवा दिया कि इसको मैं अमन देता हूं, इसको कत्ल न किया जावे, इसको मैं माफ करता हूं। बाकायदा राइटिंग में हुजूर ने दिया कि मैंने इसको माफ कर दिया है, इसको कोई कत्ल न करे। और उस मौके पर हुजूर ने एक अजीब बात उसको सुनाई। वो कहता है कि अब मैं वापिस जाता हूं। हुजूर ने कहा कि देखो हमारे रास्ते की किसी को खबर मत देना, तू जा वापिस मक्का चला जा, किन हमारे रास्ते की खबर मत देना। उसने वादा किया कि मैं किसी को खबर नहीं दूंगा, बल्कि कोई इधर आता होगा तो उसको भी समझा के वापिस ले जाऊंगा। जब ये जाने लगा तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक अजीब बात उसको फरमाई, कैफ बिका इज़ा लबिस्त सिवारई किसरा। सुरा का एक वक्त आने वाला है, आज तो तू मुझे पकड़ने आया और वापिस जा रहा है, लेकिन एक वक्त आएगा कि तेरे दोनों हाथ के अंदर किसरा बादशाह के हाथ के कंगन होंगे। किसरा बादशाह यानी उस जमाने का सबसे बड़ा दुनिया का बादशाह, और अरब लोग उसको हरा सके इसको सोच भी नहीं सकते थे। इतना बड़ा वो किसरा बादशाह, फारिस एम्पायर का, पर्सियन एम्पायर का, और उसके हाथ में गोल्ड रहता था, और टॉप क्वालिटी का गोल्ड और उसमें हीरे मोती वो बादशाह पहनता था। तो कहा उसके हाथ में जो गोल्ड है वो एक दिन तेरे हाथ में होंगे। ये खुशखबरी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसको सुनाई। किसरा सुराका को तो यकीन था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो कहते हैं वो सच निकलता है, तो कहा कभी न कभी तो ऐसा होने ही वाला है। वो दिल में तो उसको इत्मीनान हो गया। लेकिन ये किस्सा कब पूरा हुआ? हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया से चले गए, हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला नो खलीफा बने, वो भी दुनिया से चले गए। फिर सैयदिना हजरत उमर रदी अल्लाह ताला नो खलीफा बने, और उस जमाने के अंदर सहाबा ने पर्सियन एम्पायर को जीत लिया, फतह कर लिया, और वहां से पर्सियन एम्पायर से जब खजाना आया तो उस खजाने के अंदर किसरा बादशाह का गोल्ड, उसका ताज, ये सब चीजें आई हैं। तो हजरत उमर रदी अल्लाह ताला अन्हु को ये किस्सा मालूम था, तो हजरत उमर ने फरमाया वो सुराका कहाँ है, बुलाओ उसको। कहाँ है वो सुराका जो हमारे हुजूर को पकड़ने गया था, वो कहाँ है, बुलाओ उसको। तो हजरत उमर ने उसको बुलाया, कहा ले पहन ले, अल्लाह के नबी ने हिजरत के सफर में तुझको खुशखबरी दी थी, पहन ये सोने के कंगन इस वक्त के ऊपर। और पहना करके उसको ऊंट पर बिठाकर पूरे मदीना में फिराया कि देखो अल्लाह के नबी ने जो एक भविष्यवाणी की थी پیشین گوئی کی تھی وہ بات کیسے سچی ہوئی کہ ایک گاؤں کے رہنے والے غریب کے ہاتھ میں اتنے بڑے دنیا کے بادشاہ کا سونا اس کے ہاتھ میں آیا، پورے مدینہ میں اس کو گھمایا تو سوراقہ کی تو لاٹری لگ گئی۔ وہ زور زور سے کہنے لگا اللہ اکبر، اللہ سب سے بڑے، الحمدللہ الذی سلبہا کسر ابن ہرمز الذی یقول، اللہ نے یہ سونے چاندی کے کنگن کسرا کے پاس سے چھین لیے، جو لوگوں کو کہا کرتا تھا انا رب الناس، میں لوگوں کا خدا ہوں، اس کے پاس اللہ نے چھین لیا۔ والبسہما سراقۃ ابن مالک ابن جعشم اعرابیا من بنی مدلج، اور ایک گاؤں کے رہنے والے سراقہ کو اللہ تعالیٰ نے یہ سونے کے کنگن پہنا دیے۔ بہت خوشی کا یہ مقام تھا، چونکہ یہ نبی کریم صلی اللہ علیہ وسلم کی ایک پیشین گوئی کی سچائی تھی، اس لیے حضرت عمر نے پورے مدینہ میں اعلان کرایا۔ جب اس کا جلوس نکلا تو اس کے آجو باجو مدینہ کے لوگوں نے بھیڑ لگا دی، جیسے کہ کوئی بہت بڑا میڈل جیتنے کے اوپر، یہ تو میڈلوں سے بھی بڑا میڈل تھا، اور وہ جو ہے پورا جلوس مدینہ کے اندر نکالا گیا۔ یہ سوراقہ نے مکہ واپس جا کر کے ابو جہل کو کہا، ابو جہل تو انعام کی آفر کرتا ہے، تو خود بھی رک جا، دوسرے لوگوں کو بھی روک دے کہ نبی کا کوئی پیچھا نہ کرے، میں اپنی آنکھ سے دیکھ کر کے آیا ہوں کہ وہ حقیقت میں اللہ کے سچے نبی ہے۔ میں جب ان کو پکڑنے کے لیے گیا تو زمین پھٹی، اور قریب تھا کہ میری قبر وہاں بن جاتی، میرے گھوڑے کی قبر بھی وہاں بن جاتی، لیکن اس نبی کی دعا کی برکت سے اللہ تعالیٰ نے مجھے بچا لیا۔ معلوم ہوا کہ حقیقت میں وہ سچے نبی ہے، تو ان کا پیچھا کرنا چھوڑ دے۔ سوراقہ اسی طریقے سے رہا، یہاں تک کہ جب سن 8 ہجری میں غزوہ حنین ہوا اور نبی کریم صلی اللہ علیہ وسلم وہاں جیرانہ میں تھے، جیرانہ مکہ میں ایک جگہ ہے جہاں ہم لوگ بڑا عمرہ کہتے ہیں اور بڑے عمرے کا احرام ماننے جاتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم جیرانہ میں تھے، وہیں سے حضور نے عمرے کا احرام باندھ کے راتوں رات عمرہ کیا تھا۔ تو یہ سوراقہ وہاں پہنچا تو صحابہ کو معلوم تھا کہ یہ تو ہجرت کے وقت حضور کو قتل کرنے دوڑا تھا، تو صحابہ انتظار میں تھے کہ کب چانس ملے اور اس کو قتل کرے، لیکن اس نے ہجرت کے وقت حضور کے پاس جو لکھوایا تھا اپنی سیفٹی کا لیٹر چمڑے کے اوپر، وہ نکال کے اونچا کر دیا تاکہ کوئی صحابی اس کو مارنے نہ آئے۔ اس کو ڈر تھا کہ صحابہ ماریں گے، تو زور سے اونچا کر کے کہنے لگا، دیکھو نبی نے میرے لیے سیفٹی کا لیٹر لکھا ہے، کوئی مجھے مت مارنا۔ اور وہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس آیا اور کلمہ پڑھ کر کے انہوں نے جیرانہ میں ایمان قبول کر لیا اور وہ صحابی بن گئے، اور آج ہم ان کو کہتے ہیں حضرت سوراقہ ابن مالک رضی اللہ تعالی عنہ۔ اس طریقے سے انہوں نے نبی کریم صلی اللہ علیہ وسلم پر ایمان قبول کیا، صحابی بن گئے، اور ایک عجیب سوال کیا، وہ سوال میں سنا کر کے مجلس کو مکمل کرو۔ عجیب سوال انہوں نے یہ کیا کہ حضور میں جو ہے حوض بناتا ہوں، حوض پانی کے لیے حوض بناتا ہوں اپنا پانی پینے کے، میرے اونٹ پانی پیوے اس کے لیے، اب میں حوض بناتا ہوں تو دوسرے کے جانور آ کے بھی پانی پی جاتے ہیں مفت میں، محنت میں نے کی اور دوسرے کے جانور بھی پی جاتے ہیں، تو کیا دوسرے کے جانور آ کے میرے حوض پہ پانی پی جاوے تو اللہ کے یہاں مجھے ثواب ملے گا؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، نعم فی کل ذات کبھی دن ہر اجر، یعنی کوئی بھی جاندار آ کر کے تیرے حوض پر پانی پیے گا اللہ تعالیٰ تجھے ثواب عطا کریں گے۔ اس سے معلوم ہوا کہ ہمیں کوئی ایسا کام کرنا چاہیے کہ جانوروں کو راحت پہنچے، پرندوں کو راحت پہنچے، ایسے کام کرنے چاہیے. جانور اور پرندے بھی کھائیں گے پیئیں گے تو اس پر اللہ ثواب عطا کرتے ہیں. اسی لیے حدیث میں جھاڑ لگانے کی، درخت لگانے کی فضیلت ہے کہ جھاڑ لگاؤ، درخت لگاؤ، جانور بیٹھیں گے ثواب ملے گا، پانی پیئیں گے ثواب ملے گا، کنویں بنواؤ کوئی بھی پیوے ثواب ملے گا. تو اللہ کے بندوں کو، انسانوں کو، جانوروں کو، پرندوں کو راحت پہنچے، ایسے کام کرنے چاہیے. اس کے اوپر بھی اللہ تعالیٰ ثواب دیتے ہیں اور مغفرت فرما دیتے ہیں. اللہ ہم سب کو ایسے کام کرنے کی توفیق عطا فرمائے. واخر دعوانا ان الحمدللہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.